بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
زہرہ زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول اللہ، والذین معه اشداء على الكفار رحماء تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا، سيماهم في وجوههم أثر السجود، ذلك مثلهم في التوراة، ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزرع ليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے، اور گواہی کے لیے تو اللہ ہی پریاپت ہے۔ محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں، اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے لیے اتیانت کڑے اور آپس میں اتیانت دیالو ہیں۔ تم انہیں دیکھو گے کہ ایشور کے سمکش جھکے ہوئے اور نتمستک ہو کر اپنے پالنہار سے انوگرہ اور دیا و کرپا کے اچھک ہیں۔ اتیادھک سجدوں کے کارن ان کے چہروں پر سجدوں کے چن ہیں۔ ان کی یہی وشیشتہ توریت میں ہے اور ان کی یہی وشیشتہ انجیل میں ہے۔ جیسے کوئی کھیتی ہو جو پہلے اپنا انکر نکالے، پھر اسے سشکت بنائے، پھر وہ موٹی ہو جائے اور اپنے تنے پر سیدھی کھڑی ہو جائے، کہ جو کھیتی کرنے والوں کو بھانے لگے تاکہ ان کے مادھیم سے کافروں کو جلایا جائے، اور ان میں سے جو لوگ ایمان لائے اور اچھے کرم کرتے رہے ان سے اللہ نے کشما اور مہان پرتیفل کا وعدہ کیا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا پرسارن آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ہے hindi@www.irib.ir۔ ہماری ویب سائٹ ہے pastoday.com/hi۔ شوتاؤ، آج شکروار ہے، مہر کی 22، اکتوبر کی 14 اور ربیع الاول کی 17 تاریخ۔ شوتاؤ، 17 ربیع الاول پیغمبر اسلام اور امام جعفر صادق علیہ السلام کا شبھ جنم دیوس ہے، ہم بدھائی پرستت کرتے ہیں۔ اس سمے کی سبھا میں آپ سب سے پہلے انتراشٹریہ سماچار سنیں گے، جس کے بعد کاریکرم راجنیتک چرچا آپ کی سیوا میں پرستت کیا جائے گا۔ راجنیتک چرچا کے بعد ہم آپ کو سنائیں گے ساپتاہک کاریکرم پتر سنسار، اور سبھا کا انتم کاریکرم ہوگا وگیان کی ڈگر۔ تو یہ ہے اس سمے کی سبھا میں प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ देर बाद आप सुनेंगे विश्व समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओ, सुनिए अंतर्राष्ट्रीय समाचार। بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ پیغمبر اسلام اور ان کے پوتر امام جعفر صادق علیہ السلام کا شبھ جنم دن پوری شردھا کے ساتھ منایا گیا۔ ایران کے اسلامی کرانتی کے نیتا نے اسلامی جگت کی ایکتا پر زور دیتے ہوئے کہا کہ دنیا کا سیاسی نقشہ بدل رہا ہے، اسلامی جگت اونچی پوزیشن حاصل کر سکتا ہے۔ عراق میں نئے راشٹرپتی کا چین ہو گیا ہے، جس کے بعد راجنیتک پرکریا آگے بڑھ رہی ہے۔ برٹین کی گرہ منتری کے بیان کے بعد بھارت اور برٹین کے بیچ آزاد ویاپار کا سمجھوتا خطرے میں پڑتا بتایا جا رہا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ آج ایران، عراق سہت وشو کے بہت سے دیشوں میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور امام جعفر صادق علیہ السلام کا جنم دن بڑے ہرش و الاس کے ساتھ منایا گیا۔ شیعہ مسلمانوں کی روایت کے انوسار 17 ربیع الاول کو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور امام جعفر صادق علیہ السلام کا جنم ہوا تھا، جبکہ اہل سنت کے انوسار 12 ربیع الاول کو پیغمبر اسلام کا جنم ہوا۔ کل رات سے ہی ایران کے نگروں، گاؤں، بازاروں اور مسجدوں میں لوگ وبھن کاریکرم آیوجت کر رہے ہیں، اور ان کاریکرموں میں پیغمبر اسلام اور ان کے پوتر امام جعفر صادق علیہ السلام کے جیون و سداچرن کے وبھن پہلوؤں پر پرکاش ڈالا جا رہا ہے۔ اسی پرکار ان کاریکرموں میں شیعہ اور سنی دونوں سمودائے کے لوگ بڑھ چڑھ کر بھاگ لے رہے ہیں، جس سے لوگوں کی خوشی کا شبدوں میں ورنن نہیں کیا جا سکتا۔ لوگ ایک دوسرے کو عید کی بدھائی دے رہے ہیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور امام جعفر صادق علیہ السلام کے شبھ جنم دن کے موقع پر ایران کے سول و فوجی ادھیکاریوں اور 36ویں انتراشٹریہ اسلامی ایکتا کانفرنس میں شرکت کرنے والے مہمانوں نے شکروار کو سپریم لیڈر آیت اللہ العظمیٰ سید علی خامنئی سے تہران میں ملاقات کی۔ اس ملاقات کے موقع پر سپریم لیڈر نے اپنی اسپیچ میں پیغمبر اسلام اور امام جعفر صادق علیہ السلام کے شبھ جنم دن کی مبارکباد پیش کرتے ہوئے پیغمبر اسلام کی شخصیت کے بے مثال ہونے پر تاکید کی، کہ جس کا سروچ بندو پیغمبر اسلام کی پیغمبری کا اعلان ہے۔ انہوں نے کہا، پیغمبر اسلام کے مبارک جنم دن پر عید منانا مسلمان قوم کے لیے اچھے آئیڈیل کے طور پر اسے سیکھنے اور آئیڈیل بنانے کے لیے اچھا موقع ہونا چاہیے۔ انہوں نے پوتر قرآن کی عنایتوں کی اور اشارہ کرتے ہوئے جن میں مسلمان قوم کی مصیبتوں و کٹھنائیوں کو
پیغمبر اسلام کے لیے تکلیف دہ اور مسلمانوں کے دشمنوں کے لیے خوشی کا سبب بتایا گیا ہے۔ آج کی دنیا میں مسلمان قوم کی مصیبتوں کی وجہوں کی سمیکشا کی اور کہا اسلامی جگت کی مشکلوں اور کٹھنائیوں کے انیک وجہ ہیں اور ان میں ایک بڑی وجہ مسلمانوں کے بیچ پھوٹ اور آپس میں ایک دوسرے سے دوری ہے۔ کھما کیجیے گا، اسلامی انقلاب کے سپریم لیڈر نے پاور کے نئے آرڈر میں رول نبھانے اور اونچا مقام حاصل کرنے کے لیے ایکتا و ایکجٹتا کو اسلامی جگت کی سب سے اہم ضرورت بتایا اور اس اہم ضرورت کو پورا کرنے میں اسلامی جگت کے ودوانوں، اہم ہستیوں اور انٹلیکچوئل جوانوں کے اہم کردار کی اور اشارہ کرتے ہوئے کہا، عملی طور پر جد و جہد اور کٹھنائیوں و دباؤ کے مقابلے میں درڑھتا کے ذریعے ہی اسلامی ایکتا اور نئے آرڈر میں اثر انداز بھاگیداری ممکن ہو سکتی ہے، اور اس کا کھلا نمونہ اسلامی جمہوریہ ایران ہے جو ایک چھوٹا پودا تھا اور بڑی طاقتوں کے سامنے نہیں جھکا بلکہ امام خمینی رحمۃ اللہ علیہ کی اگوائی میں ڈٹ گیا، اور اب وہ چھوٹا پودا ایک بڑے پیڑ کی شکل لے چکا ہے اور اسے کوئی اکھاڑنے کے بارے میں سوچ بھی نہیں سکتا۔ انہوں نے یہ سوال کرتے ہوئے کہ ایکتا کا مطلب کیا ہے کہا، اسلامی دنیا میں ایکتا و ایکجٹتا کے سلسلے میں جو بات مد نظر ہے وہ بھوگولک ایکتا نہیں بلکہ اسلامی امت کے ہتوں کی رکشا کے لیے ایکتا ہے۔ اسلامی جگت کے ہتوں کی صحیح سمجھ اور یہ جاننا کہ مسلمانوں کو کن لوگوں سے اور کس طرح سے دوستی یا دشمنی کرنی چاہیے اور سامراجواد کی سازشوں کے مقابلے میں سنیکت ایکشن پلان ایکتا کو حاصل کرنے میں بہت اہم ہے۔ آیت اللہ العظمیٰ خامنئی نے اس بات پر تاکید کرتے ہوئے کہ سنیکت ایکشن پلان میں اہم و بنیادی بندو دنیا میں راجنیتک آرڈر کو بدلنے کے لیے ایک جیسی سوچ تک پہنچنا ہے، کہا دنیا کا راجنیتک نقشہ بدل رہا ہے اور یونیپولر سسٹم اپنے اند کی اور بڑھ رہا ہے جبکہ وشو سامراجواد کا ورچسو بھی دن بدن اپنی حیثیت کھوتا جا رہا ہے، اس لیے ایک نئی دنیا وجود میں آ رہی ہے۔ انہوں نے آگے کہا کہ ایسے حالات میں اسلامی جگت ایک اچ مقام حاصل کر سکتا ہے اور نئی دنیا میں آئیڈیل و اگوا بن سکتا ہے، لیکن اس کے لیے شرط یہ ہے کہ وہ ایک جٹ ہو جائے اور خود کو پھوٹ تتھا امریکہ زائنیوں اور بڑی کمپنیوں کے بہکاوے سے سرکشت رکھے۔ اسلامی گڑتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو انصاف، عقل مندی، ادھیاتم اور نیتکتا کا سب سے بڑا دھوج واہک بتایا۔ راشٹرپتی رئیسی نے تہران کے امام خمینی امام باڑے میں اسلامی کرانتی کے نیتا آیت اللہ العظمیٰ خامنئی سے دیش کے ورشٹھ ادھیکاریوں اور اسلامی ایکتا کانفرنس کے مہمانوں کی ملاقات میں بھاشن دیتے ہوئے پیغمبر اسلام کے دشمنوں کی اور سے ان کی ہستی، شخصیت اور مشن کو نقصان پہنچانے کی کوششوں کا ذکر کیا اور کہا کہ آج بھی پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پیروکاروں کے مقابلے میں اسلام ورودی دھڑے کی مورچہ بندی میں کلچرل اور اکانومک آتنکواد کی شکل میں وہی کوششیں جاری ہیں، لیکن جس طرح سے اسلام کے آغاز کے دور میں وہ لوگ پیغمبر اسلام کے آندولن کو دنیا بھر میں پھیلنے سے نہیں روک سکے تھے، اسی طرح آج بھی وہ حضور پاک کے مولیوں کی پابند قوم کو نہیں روک پائیں گے۔ انہوں نے ایرانی قوم کے دشمن کے دویش کی اصل وجہ ایرانی قوم کی ویاپک و حیرت انگیز ترقی کو بتایا اور کہا، نیویارک کے حالیہ دورے میں یو این کے سیکرٹری جنرل نے آپسی ملاقات میں افسوس کا اظہار کیا کہ بہت کوششوں کے باوجود وہ ایران کے خلاف کورونا سے جڑی پابندیوں کو ختم نہیں کرا پائے، جس کے جواب میں میں نے کہا کہ ایرانی قوم نے ہمیشہ ہی خطرے اور پابندی کو اوسر میں تبدیل کیا اور کورونا کے معاملے میں بھی ویکسین بنانے والے 6 سینٹرز کے تیزی سے کام کرنے کی وجہ سے ہم ویکسین ایکسپورٹ کرنے والے بن گئے اور آج ہم اس بیماری سے نپٹنے میں دنیا کے سب سے آگے رہنے والے ملکوں میں شامل ہیں۔ عراقی سانسدوں نے متدان کے دوسرے دور میں عبداللطیف جمال رشید کو اس دیش کا نیا راشٹرپتی چنا ہے۔ عبداللطیف دیونگت جلال طالبانی کے رشتے دار ہیں جو صدام کے پتن کے بعد عراق کے پہلے راشٹرپتی بنے تھے اور اب وہ برہم صالح کا استھان لیں گے۔ متدان کے پہلے دور میں 277 میں سے 157 ووٹ عبداللطیف کو ملے تھے جبکہ برہم صالح کو ماتر 99 مت ملے تھے۔ اس پرکار راشٹرپتی پد کے دونوں امیدواروں میں سے کسی ایک کو ضروری 184 ووٹ نہیں ملے، جس کی وجہ سے متدان کا دوسرا دور ہوا اور یہ دوسرا دور 269 سانسدوں کی اپستھتی میں ہوا۔ العراقیہ فریکشن نے دوسرے دور کے متدان کا بہشکار کیا تھا۔ بہرحال انت میں عبداللطیف کو 162 متوں کے ساتھ عراق کا راشٹرپتی گھوشت کیا گیا اور برہم صالح کو دوسرے دور میں بھی ماتر 99 ووٹ پراپت ہوئے۔ فلسطین کے ویسٹ بینک کے شہر جنین میں فلسطینی اور اسرائیلی سینکوں کے بیچ زوردار جھڑپیں ہوئیں جن میں کم سے کم 2 فلسطینی شہید اور 6 گھائل ہو گئے. ادھر اسرائیلی سینا نے نابلس نگر کی گھیرا بندی جاری رکھی جبکہ بیت المقدس میں شافات اور اناتا شویروں کو بھی اسرائیلی سینا نے گھیر رکھا ہے. اسرائیلی سینکوں نے شکروار کی صبح جنین نگر پر حملہ کر دیا اور گھروں کی تلاشی شروع کر دی. اسرائیلی سینکوں کا کہنا تھا کہ وہ شافات شویر میں اسرائیلی سینکوں کو نشانہ بنانے والے حملہ آور کی تلاش میں ہیں. میڈیا کا کہنا ہے کہ جینی نگر پر بڑی سنکھیا میں اسرائیلی سینکوں نے چھاپہ مارا جس کے بعد فلسطینی سنگھرش کرتاؤں سے ان کی زوردار جھڑپیں ہوئیں. کئی ویڈیو فوٹیج سامنے آئی جن میں دیکھا جا سکتا ہے کہ فلسطینی جیل اسرائیلی سینکوں کی گاڑیوں کو نشانہ بنا رہے ہیں. اسرائیلی سینا کئی مہینے سے ویسٹ بینک میں بار بار آپریشن کر رہی ہے اور مکھیہ روپ سے نابلس اور جنین کو نشانہ بنا رہی ہے. اسرائیلی سینکوں کا کہنا ہے کہ ان شہروں میں کئی حملہ آور چھپے ہیں. ہر بار آپریشن کے سمے اسرائیلی سینکوں سے فلسطینی سنگھرش کرتاؤں کی جھڑپیں ہوتی ہیں. امریکہ نے سعودی عرب پر آروپ لگایا ہے کہ وہ ورتمان حالات میں روس کا ساتھ دے رہا ہے جبکہ سعودی عرب نے اس آروپ کو خارج کر دیا ہے. امریکہ نے گروار کو دعویٰ کیا کہ سعودی عرب نے اوپیک پلس دیشوں کو پچھلے ہفتے تیل کے اتپادن میں کٹوتی کرنے پر زور دیا تھا. امریکی سرکشا پریشد کے پروکتا جان کربی نے پترکاروں سے کہا کہ ایک سے زیادہ اوپیک سدسیوں نے سعودی عرب کے اس فیصلے کا ورودھ کیا تھا لیکن اکیلا پڑ جانے کے چلتے انہیں بھی ساتھ دینا پڑا. اس سے پہلے امریکی سینیٹر کرس مرفی نے سعودی عرب پر گمبھیر آروپ لگائے اور یہاں تک کہہ دیا کہ اب سعودی عرب کو ہمارے ہتوں کی کوئی فکر نہیں رہ گئی ہے. اتنا ہی نہیں, راشٹرپتی جو بائیڈن بھی اشارہ دے چکے ہیں کہ سعودی عرب کو اپنے اس فیصلے کا خمیازہ بھگتنا پڑے گا. وہیں سعودی عرب کا کہنا ہے کہ تیل اتپادن میں کٹوتی آرتھک وجہوں سے کی گئی ہے. برٹین کی گرہ منتری سوئلا بریور مین نے ایک بیان دیا جس کے بعد یہ اٹکلیں تیز ہو گئی ہیں کہ دونوں دیشوں کے بیچ کشما کیجیے گا جس کے بعد یہ اٹکلیں تیز ہو گئی ہیں کہ بھارت اور برٹین کے بیچ ہونے والا فری ویاپار کا سمجھوتا ٹوٹ سکتا ہے. برٹین کی گرہ منتری کچھ دنوں پہلے برٹین میں بھارتی پرواسیوں کو لے کر ایک بیان دے رہی تھی جس کے بعد یہ اٹکلیں تیز ہو گئیں. بھارتی مول کی سوئلا نے دا اسپیکٹیٹر نامک میگزین کو دی انٹرویو میں کہا کہ مجھے بھارت کے ساتھ کھلی سیما کی نیتی کو لے کر چنتائیں ہیں کیونکہ مجھے لگتا ہے کہ لوگوں نے جب بریگزٹ کو چنا تھا تب اس لیے ووٹ نہیں کیا تھا. لندن سے چھپنے والے دا ٹائمز اخبار نے بھارتی سوتروں کے حوالے سے لکھا کہ بھارت کے کئی منتری برطانوی گرہ منتری کے حالیہ بیان سے نراش ہیں. اسی انٹرویو میں سوئلا نے کہا تھا کہ برٹین میں ویزا سماپت ہونے کے بعد سب سے زیادہ بھارتی پرواسی ہی رہتے ہیں. دا ٹائمز اخبار کے دعوے کا سمرتھن کرتے ہوئے امریکہ کی ویب سائٹ پولیٹیکو نے دعویٰ کیا کہ بھارتی پردھان منتری مودی دیوالی میں برٹین جانے والے تھے اور اسی دوران ایف ٹی اے پر ہستاکشر ہونے والے تھے لیکن اب لگتا ہے کہ یہ معاملہ ٹل گیا ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں.
راجنیتک چرچا.
دوستو, کاریکرم راجنیتک چرچا لے کر میں سید میسم آپ کی سیوا میں حاضر ہوں. کیا امریکہ چین اور روس کا راستہ روک پائے گا؟ جائزہ لے رہے ہیں احمد عباس.
امریکہ کے راشٹریہ سرکشا صلاح کار جیک سلوان نے واشنگٹن کے سامنے موجود چنوتیوں کا الیکھ کرتے ہوئے دعویٰ کیا کہ اس سمے دنیا بہت ہی مہتوپورن موڑ پر کھڑی ہے اور اس دوران چین وشو ویوستھا کو بدلنے کا پریاس کر رہا ہے. گروار کو ایک پریس کانفرنس کو سمبودھت کرتے ہوئے سلیوان نے کہا کہ آج ایک بار پھر دنیا اہم موڑ پر کھڑی ہے. یہ ایک ایسا دشک ہے جب بہت کچھ نردھارت ہونے والا ہے. چین دیش کے بھیتر اور باہر آرتھک, راجنیتک, سرکشا اور تکنیک کے کھیتروں میں اپنی غیر ادارواادی نیتوں کو آگے بڑھا رہا ہے اور پشچم سے پرتدوندتا کر رہا ہے. چین ایک ایسا پرتدوندی ہے جو وشو ویوستھا کو بدلنے کا ارادہ رکھتا ہے اور وہ ایسا کر بھی سکتا ہے. سلیوان کا کہنا تھا کہ ہمارا ماننا ہے کہ بھو راجنیتک کھیتر میں چین امریکہ کے لیے سب سے بڑی چنوتی ہے۔ چین کے بارے میں امریکی راشٹریہ سرکشا صلاح کار کی نئی چیتاونی اور چین کو امریکہ کے لیے سب سے بڑی بھو راجنیتک چنوتی قرار دینے سے پتہ چلتا ہے کہ واشنگٹن اس وشو ویوستھا کو مل رہی چنوتی سے کتنا بھیبھیت ہے جو اس نے پونجی وادی وچاردھارا کے سہارے دوسروں کا شوشن کرنے کے آدھار پر بنائی ہے۔ امریکہ نے پچھلے لمبے سمے سے چین کو اپنے اور پشمی دنیا کے لیے سب سے بڑے خطرے کے روپ میں چنہت کیا ہے اور بیجنگ کی مہتواکانکشاؤں کا مقابلہ کرنے کی آوشکتا پر زور دیا ہے۔ بائیڈن پرشاسن نے بدھوار کو پرکاشت ہونے والے امریکہ کے راشٹریہ سرکشا کے دستاویزوں میں ایک بار پھر چین کو نشانہ بنایا ہے اور اسے سب سے بڑی چنوتی بتایا ہے۔ بائیڈن پرشاسن نے سویکار کیا ہے کہ ان دستاویزوں میں کہ جن میں چین اور روس سے مقابلہ کرنے کے بندو پر دھیان کیندرت کرنے کے لیے کہا گیا ہے، ویشوک استر پر بڑا الٹ پھیر ہو رہا ہے اور شیت یدھ کے بعد تین دشکوں تک باقی رہنے والی وشو ویوستھا اب بدل گئی ہے۔ دراصل واشنگٹن کو ڈر ہے کہ چین روس کے ساتھ مل کر تتھا کتھت ادار وادی وشو ویوستھا کو چنوتی دے رہا ہے جسے امریکہ نے یورپی دیشوں کے ساتھ مل کر استھاپت کیا تھا۔ اس کے بعد سے وشو ویوستھا پر پشچم کا صدیوں پرانا ایک ادھیکار سماپت ہو جائے گا۔ حالانکہ چین اور روس کے ادھیکاریوں نے ہمیشہ ہی اس بات پر زور دیا ہے کہ وشو ویوستھا کی ورتمان استھتی بدلنی چاہیے اور نئی ویوستھا بہودھروی ہونی چاہیے، جبکہ امریکہ اس سچائی کو سویکار کرنے کے لیے تیار نہیں ہے۔ اسی لیے وہ دنیا کے ان دو بڑے کھلاڑیوں چین اور روس کو جہاں تک سمبھو ہو سکے سیمت کرنے اور کمزور کرنے کا پریاس کر رہا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
روس یوکرین یدھ کا اونٹ آخر کس کروٹ بیٹھے گا؟ پیش ہے ایک سمیکشا محمد مہدی کی زبانی۔
24 فروری کو جب روسی راشٹرپتی ولادیمیر پوتن نے اپنی سینا کو یوکرین پر حملہ یا اسپیشل آپریشن کا آدیش دیا تھا تو خود پوتن یا کسی نے بھی نہیں سوچا تھا کہ حملہ ایک لمبی لڑائی میں بدل جائے گا اور یوکرین اپنے شکتیشالی پڑوسی دیش کو ایسی ٹکر دے پائے گا۔ تب کرملین کا یوکرین کو جلد سے جلد ہرا دینے کا لکش تھا اور وہ اپنے اس پڑوسی کو لمبی لڑائی کے بنا ہی گھٹنوں پر لانا چاہتا تھا، لیکن ابھی تک کی لڑائی کے بعد یہ کہا جا سکتا ہے کہ اس کا یہ آکلن غلط نکلا۔ وشیشجوں کا ماننا ہے کہ روس نے یوکرین کی سینا اور اس دیش کے لوگوں کی دڑھتا کو کم کر کے آنکا تھا، وہیں اپنی سینا کی چھمتاؤں کو کہیں زیادہ کر کے آنکا تھا۔ اسی ہفتے روس کے پورو راشٹرپتی دیمیتری میدویدیو یوکرین یدھ کے سہیوگی دیشوں کو چیتاونی دیتے ہوئے کہا تھا کہ یوکرین اپنی ورتمان استھتی میں روس کے لیے لگاتار سیدھے اور اسپشٹ روپ سے خطرہ بنتا جا رہا ہے، اس لیے روس کا لکشیہ یوکرین کے راجنیتک شاسن کا پوری طرح سے خاتمے کا ہونا چاہیے۔ اگر میدویدیو کے شبد روسی راشٹرپتی کی سوچ کو درشاتے ہیں تو ایک لمبے اور خونی سنگھرش کے لیے تیار رہنا چاہیے۔ حالانکہ اس یدھ کے شروع ہونے پر ایسا انمان لگایا جا رہا تھا کہ یہ کچھ ہی دنوں میں ختم ہو جائے گا، لیکن اب قریب 8 مہینے ہو گئے ہیں اور اس کا انت نظر نہیں آ رہا ہے۔ حالیہ کچھ ہفتوں کے دوران روس کی سینا کے ہاتھوں سے کئی وہ علاقے نکل گئے ہیں جس پر اس نے اس یدھ کے دوران قبضہ کیا تھا۔ یہاں یہ سوال اٹھتا ہے کہ اگر یہ لڑائی استھتو کے لیے ہے تو راشٹرپتی پوتن اسے جیتنے کے لیے کس حد تک جا سکتے ہیں۔ حالیہ مہینوں میں راشٹرپتی پوتن اور روس کے ورشٹھ ادھیکاریوں نے یہ اسپشٹ سنکیت دیا ہے کہ اگر روس کی راشٹریہ سرکشا کو کوئی خطرہ ہوا تو ماسکو اس یدھ میں پرمانو ہتھیاروں کے استعمال سے بھی نہیں ہچکچائے گا۔ वहीं इस युद्ध में यूक्रेन की सबसे ज्यादा सैन्य सहायता करने वाले अमेरिका के राष्ट्रपति जो बाइडेन ने सीएनएन से बातचीत में कहा है कि मुझे नहीं लगता कि रूस ऐसा करेगा, लेकिन इस बारे में बात करना भी रूसी अधिकारियों के लिए उचित नहीं है। इसमें कोई शक नहीं कि रूस पश्चिम के साथ सीधे टकराव नहीं चाहता, लेकिन साथ ही वो इसके लिए तैयार भी नहीं है। इस हफ्ते रूस ने यूक्रेन के कई शहरों पर जो लगातार बमबारी की है, वो कम से कम इस बात का संकेत है कि रूस इस युद्ध को और बढ़ने से नहीं घबरा रहा है। लेकिन अंतहीन युद्ध के लिए अंतहीन संसाधन चाहिए, जो न ही यूरोप के पास है और न ही रूस के पास। वहीं यूक्रेन के शहरों पर एक साथ कई मिसाइल हमले, जहां रूस की ताकत का प्रदर्शन है, वहीं यूरोप के लिए चेतावनी भी।
और अब रुख करते हैं भारत का। जम्मू कश्मीर आम आदमी पार्टी ने बीजेपी पर जम्मू कश्मीर में सत्ता के दुरुपयोग का आरोप लगाया है। ब्यौरा दे रहे हैं श्रीनगर से सिप्ते हसन।
जम्मू कश्मीर आम आदमी पार्टी के दिग्गज नेता हरीश देव सिंह ने कहा है कि जो कुछ जम्मू कश्मीर में किया जा रहा है, हम इसका विरोध कर रहे हैं। उन्होंने कहा कि कभी 25 लाख लोगों को जम्मू कश्मीर के वोटर लिस्ट में शामिल करने की बात हो रही है, तो कभी ये आदेश निकाले जा रहे हैं कि एक वर्ष से जो जम्मू कश्मीर में रह रहे हैं, उन्हें भी मत का अधिकार दिया जाएगा। उन्होंने कहा कि ये डोगराओं के विरोध में एक षड्यंत्र है, जिसका विरोध किया जाएगा और हम इसे कभी भी बर्दाश्त नहीं करेंगे। जम्मू में संवाददाता सम्मेलन को संबोधित करते हुए हरीश देव सिंह ने कहा कि हमारा ये मानना है कि पिछले 4 वर्षों से प्रॉक्सी के तौर पर भाजपा जम्मू कश्मीर में प्रशासन कर रही है और वह अपने चहतों को प्रशासन में लाने के लिए षड्यंत्र रच रहे हैं। उन्होंने कहा कि जब जम्मू कश्मीर में DDC के चुनाव संभव हो सकते हैं, तो विधानसभा के क्यों नहीं। उन्होंने कहा कि इलेक्शन कमीशन को भी चाहिए कि वो इस हवाले से सक्रिय भूमिका निभाए। उन्होंने भाजपा पर आरोप लगाते हुए कहा,
डेमोग्राफी को बदलने की कोशिश की जा रही है, जो अनएक्सेप्टेबल है। क्या वजह है कि आप इलेक्शन को लगातार पोस्टपोन कर रहे हैं।
इस बीच जम्मू कश्मीर के धार्मिक गुटों के गठबंधन मुतहदा मजलिस उलमा ने एक बार फिर कहा है कि ईद मिलादुन्नबी सल्लल्लाहु अलैहि वसल्लम के हवाले से हमने बार बार प्रशासन को यह कहा कि मीरवाइज उमर फारूक को घर से रिहा किया जाए, परंतु हमारी बात नहीं सुनी गई। उन्होंने एक बार फिर जम्मू कश्मीर प्रशासन से मुतालबा किया है कि मुतहदा मजलिस उलमा के अध्यक्ष को, जो अपने निवास में नज़रबंद है, को फौरी तौर पर रिहा किया जाए। इस बीच ईद मिलादुन्नबी सल्लल्लाहु अलैहि वसल्लम के हवाले से गाठी भर में समारोह जारी है। आज भी विभिन्न क्षेत्रों में हफ्ते वादत के हवाले से सभाएं आयोजित हुई, जिसमें बड़ी संख्या में लोगों ने भाग लिया। श्रीनगर में इत्तेहादुल मुस्लिमीन ने एक सभा का आयोजन किया था, जिसमें तमाम धार्मिक दलों के नेताओं ने भाग लेकर लोगों पर बल दिया कि वो एकता के साथ उन फरमानों पर अमल करें जो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने मुस्लिम जनता के लिए छोड़े हैं। सिप्त मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोता, आप सुन रहे थे कार्यक्रम राजनीतिक चर्चा, और अब प्रस्तुत है इस सभा में हमारा साप्ताहिक कार्यक्रम पत्र संसार।
पत्र संसार।
दोस्तों, आपके अपने मनपसंद कार्यक्रम पत्र संसार में आपका स्वागत है। अपने भैया रविश जैदी और दीदी
मरियम मेहरदादी का सलाम स्वीकार कीजिए। द दोस्तों आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मन पसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
बिल्कुल, और पूरी तरह से ऐसे तैयार होंगे दीदी जैसा आप तो हमेशा इस तरह कहती हैं कि जैसे बिल्कुल चाय आए हाथ में लेकर
नाश्ता। बिल्कुल, चाय ही तो है, कॉफी चाय इसी के साथ तो होता है पत्र संसार।
बिल्कुल, और वो टाइम भी है इस टाइम जो जब हमारा कार्यक्रम इस टाइम जब जा रहा है तो लोगों के हाथों में जो है वो चाय की कप है और एक हाथ में समोसा है, तो आप उसका मजा लेते रहिए। और जब तक आप चाय पीते रहिएगा तब तक जो है मुझे इस ये उम्मीद है कि आप यानी अच्छे होंगे, सेहतमंद होंगे, इसलिए कि आप चाय भी पी रहे हैं, समोसा भी खा रहे हैं और यहाँ हम लोग जो है वो आप के लिए जो है वो
वैसे ये जो समय है ये भारत में चाय और समोसे का समय नहीं है और ये है खाने का समय।
दीदी ऐसा नहीं है, आजकल जो है वो टाइम बदल गया है, समय बदल गया है। अच्छा, अब लोग खाना 12 बजे के बाद।
अच्छा, बहस हम कम करेंगे। अभी जो ईमेल पढ़ने जा रहे हैं भिलाई दुर्ग छत्तीसगढ़ से आनंद मोहन बाइन का, तो लिखते हैं कि कार्यक्रम हमें बहुत काफ़ी अच्छा लगता है, समाचार और राजनीतिक चर्चा मुझे काफ़ी अच्छा लगता है, आपके हर रिपोर्ट काफ़ी अच्छे होते हैं। पत्र संसार स्वाति और भाई रवीश जैदी ने प्रस्तुत किया, मेरा पत्र पढ़ा गया, इसके लिए हार्दिक धन्यवाद। और दीदी मैं कुछ दिनों से मैं नहीं थी इसके बारे में इन्होंने लिखा है, लेकिन लिखते हैं कि यात्रा भी ज़रूरी है और स्वाति बहन को भी इस कार्यक्रम पर पाकर बहुत अच्छा लगा, मेरा पत्र पढ़ा गया, इसके लिए धन्यवाद। डॉक्टर हेमंत कुमार जी ने नए राष्ट्रपति पर अच्छा विचार प्रस्तुत किया, काश कार्यक्रम पर भी एक लाइन लिख देते तो अच्छा होता। संस्कृति से जुड़ी खबरों में हमेशा कुछ नया जानने का मौका मिलता है। ईरान जंजान प्रदेश के ड्रैगन मंदिर पर चर्चा सुनी, चीनी वास्तुकला पर काफ़ी अच्छी जानकारी मिली, धन्यवाद। मैंने आपको इसके पहले पत्र में कुछ अनुरोध किया था, मैं 35 साल बैंक में नौकरी करता रहा हूँ और मैनेजर रहते हुए एक बात सीखी, किसी पर डिपेंड मत होइए और अपने आप प्रयास कीजिए। इस फार्मूला के तहत मैंने मित्रों से बात करना शुरू किया है और मुझे लगता है कि बहुत जल्दी रेडियो तेहरान को अधिक श्रोता पत्र लिखना शुरू करेगा।
बहुत बहुत धन्यवाद आपका। और कम से कम दीदी पहली बार हमारा नाम तो इन्होंने लिया, हमको इस बात की खुशी है कि आनंद बहन जी जो है उनको कम से कम हमारी याद तो आई, नहीं तो हमेशा वो आप ही की याद करते थे, आप ही को याद करते थे। तो बहुत बहुत धन्यवाद। और आपने जो हम लोग को सुझाव दिया था उसके ऊपर भी हम लोग भी काम कर रहे हैं और इसको बेहतर करने की कोशिश कर रहे हैं
जी। और इन्होंने ये भी लिखा था, मैं भूल गई बताने, रेडियो तेहरान कश्मीर पर जो रिपोर्ट देते हैं कोई अन्य रेडियो स्टेशन से ऐसी रिपोर्ट सुनने को नहीं मिलती है, इसके लिए सिप्ते मोहम्मद को हमारे क्लब की तरफ से हार्दिक बधाई।
बहुत बहुत, और ये बधाई उन तक पहुंच चुकी होगी इस वक्त तक, और उसके बाद आपकी तरफ से स्पेशल उनको कॉल करेंगे और उस आपका ये संदेश उन तक पहुंचाएंगे
जी।
तो श्रोताओं चलते हैं प्रोग्राम के उस हिस्से में जहां दीदी हमें जो है अपने सांस्कृतिक पिटारे से कुछ ना कुछ नया या घुमाती हैं या नया खिलाती हैं। पहले मुझे उम्मीद कम है कि वो आज भी हमें कुछ खिलाएंगी, तो देखते हैं कहां घुमाती हैं
जी। आज हम जा रहे हैं पुरातत्वविदों को ईरान की राजधानी तेहरान के पास मिली 5600 साल पुरानी इमारत, तो चलते हैं इमारत देखने। यस पुरातत्वविदों के वैश्विक शहर में महत्वपूर्ण ऐतिहासिक स्थलों की स्थिति की एक खोज के दौरान ईरानी राजधानी तेहरान के दक्षिण पश्चिम में स्थित रोबत करीम शहर में एक 5600 साल पुरानी इमारत के अवशेषों की खोज की गई है। स्थानीय सांस्कृतिक विरासत विभाग के प्रमुख हामिद करीमी ने मेयर समाचार एजेंसी को बताया कि प्राचीन संरचना एक प्रशासनिक इमारत के समान थी, लेकिन कहा कि भवन या इमारत के प्रकार का निर्धारण करने के लिए और अधिक अध्ययन की आवश्यकता है। अधिकारी ने कहा कि पुरातत्व अनुसंधान से पता चलता है कि रोबत करीम शहर लगभग 7000 साल पुराना है।
निधि, इसमें कोई शक नहीं है, मैं हमेशा से इस बात को कहता आया हूँ कि जितनी मेरी जानकारी है और जितना मैंने पढ़ा है दीदी, उसके अनुसार अगर आप ये देखें तो ईरान की जो संस्कृति है, यहाँ का जो एक इतिहास है वो बहुत ही पुराना है। तो इस तमाम चीज़ों को जो मिलती हैं चीज़ें ईरान के अंदर, जो इस तरह की इमारत मिलती है या पुरानी चीज़ें मिलती हैं, उसके बारे में सुनकर मुझे कभी भी हैरानी नहीं होती। उन लोगों के लिए बिल्कुल आश्चर्यजनक बात है कि जो ईरान के इतिहास को नहीं जानते हैं, इसलिए कि ईरान का इतिहास काफ़ी पुराना है और भारत और ईरान की जो दोस्ती भी है ये भी इसीलिए कहा जाता है कि ये बहुत ही पुरानी दोस्ती है, कोई आज की दोस्ती नहीं है, जिसके ऊपर कुछ जो लोग हैं, ऐसे देश हैं जो इस दोस्ती को जो है वो हमेशा नुकसान पहुंचाने के बारे में सोचते हैं, लेकिन वो इस काम को नहीं कर पाएंगे, क्योंकि ये बात बिल्कुल इतिहास में नहीं साबित है कि भारत और ईरान का इतिहास जो है वो प्राचीन इतिहास है और दोनों देशों के बीच जो संबंध है, जो दोस्ती है, वो भी काफी प्राचीन है,
पुरानी है जी।
तो दोस्तों, जैसा कि आप इस वक्त हमारे साथ बने हुए हैं अपने मनपसंद कार्यक्रम पत्र संसार में, तो अब दीदी के पास चलते हैं और देखते हैं कि दीदी हमारे किन किन श्रोताओं ने किन किन खबरों पर अपने बेहतरीन और अच्छे कमेंट्स किए हैं।
जी, इराक तुर्की के सैन्य अड्डे पर फिर हमला, इस पर रिहाने फातिमी कहती हैं, कोई बस यही उम्मीद करता है कि इससे और आतंकवादी न पैदा हों, स्थायी शांति के प्रयासों की आवश्यकता है, प्यार जीतता है, ताकत नहीं।
बिल्कुल, बात आपने सही कही है, हमेशा जो है वो प्यार की जीत होती है, भले वो असफल हो लेकिन जीत उसी को माना जाता है। यानी अगर दिखा ज़ाहरी एतबार से दिखावटी उसमें ये देखा जाता है कि एक आदमी मार खा रहा है, लेकिन अगर वो सच पर होता है, सच्चाई पर होता है, तो मार खाने के बाद भी लोग यही कहते हैं कि जीत इसकी हुई है। तो इस आशा के साथ, आपकी जो आशा है यही आशा हम भी करते हैं कि दुनिया, पूरी दुनिया में शांति हो, आतंकवाद का सफाया हो, और जो वे लोग जो आतंकवाद का समर्थन कर रहे हैं या जो आतंकवाद के जनक हैं, उनका भी जो है वो या उनकी अकल ठिकाने आ जाए या उनका भी सफाया हो जाए।
जी, जहाँ कहीं से भी हमें तेल मिलेगा हम खरीदेंगे भारत, इस पर खालिद फहीम लिखते हैं, भारत अच्छा काम करते रहो लेकिन सावधान रहो, जब पश्चिमी लोग हर क्षेत्र में अवसर देखते हैं तो वे किसी के मित्र नहीं होते, यहाँ तक कि वे लाभदायक व्यवसाय के लिए एक दूसरे को मार भी डालते हैं।
बिल्कुल, इसमें कोई शक नहीं है दीदी कि आज पूरे इस तरह अमरीका और कुछ पश्चिमी देश पूरी दुनिया को इस तरह डील कर रहे हैं जैसे वो मालिक हैं और दुनिया के दूसरे देश जो हैं वो दास हैं। इसीलिए अगर आप ये देखिए, भारत ईरान से लगातार अगर ये तेल लेता खरीदता रहता और खरीदेगा आइंदा भविष्य में भी, तो अगर वो वहाँ जो इस टाइम तेल के भाव बढ़ रहे हैं, जो तेल की कीमतें आग लगी हुई हैं, वहाँ इस वक्त तेल की कीमतें वास्तविक जो है 30-40 रुपए में होती हैं, लेकिन ये जो साम्राज्यवादी शक्तियाँ हैं इन्होंने ऐसी व्यवस्था बना रखी है कि पूरी दुनिया को, यानी अपना नुकसान ना हो लेकिन पूरी दुनिया को नुकसान के अंदर झोंकते हैं ये लोग।
जी,
तो श्रोताओं, बिना वक्त जो है वो ख़राब किए चलते हैं दीदी के पास और देखते हैं कि किस प्रिय श्रोता ने अपने बेहतरीन से विचार हम तक भेजे हैं।
जी, यह गुजरात से हमारे बहुत ही अच्छे श्रोता रज्जू बापू, चलते हैं इनके विचार सुनते हैं।
अस्सलाम वालेकुम, रेडियो तेहरान को मेरा सलाम। मैं गुजरात इंडिया से रज्जू बापू, हजरत अमीर पीर दरगाह का एक खादिम हूँ। मैं आपका रेडियो बहुत दिनों से सुन रहा था, لیکن اس ٹائم پرائمری چینل تھی تو کچھ مزہ نہیں آتا تھا اور ٹائم پر رہنا پڑتا تھا آٹھ اتے آٹھ. ابھی تو انٹرنیٹ کا ریڈیو جو اپلیکیشن ڈاؤن لوڈ کر کے ہو گئی ہے تو بہت کبھی بھی ٹائم ملے کبھی بھی سن سکتے ہیں. تو یہ ریڈیو آپ کا بہت اچھا ہے اور میں نے کویت میں بھی ٹرائی کی وہیں بھی بجا اور جدہ میں بھی ٹرائی کی وہیں بجا لیکن نیٹ بہت مہنگا تھا. ایک گھنٹہ جو سنتے ہیں وہ پروگرام تو 40 سے 45 MB اس میں خرچ ہوتا ہے. تو وہ ریڈیو میں نے وہاں بھی آپ کا ٹرائی کیا بہت سنا اور یہاں سے ہمارے سب سننے والے جو تمہارے بہت بڑے فرینڈ ہو گئے ہیں میں اس کا نام لینا چاہتا ہوں. کشور بھائی ہے, بھولا بھائی ہے, ٹیکا بھائی ہے, گوہل صاحب ہے, مہل بھائی پانوالا, اصغر بھائی چائے والا, اشرف بھائی ماسٹر اور افضل بھائی سبزی والا, توفیق بھائی, رضوان بھائی, مشتاق بھائی, رمیش بھائی پرنس ٹیلر, پھر قاسم بھائی, برجو بھائی ڈرائیور, سلیم بھائی ڈرائیور, نیرو بھائی, دیوا باپا, پرشوتم باپا, بچو باپا, روہت بھائی, مکیش بھائی, سنجے بھائی گائک, بھرت بھائی, اشوین بھائی, یہ لوگ تمہارا بہت بہت ریڈیو سنتے ہیں اور بہت بڑے فرینڈ ہو چکے ہیں. ہم سب لوگ بھیگے ہو کر اکٹھے ہو کر یہ تمہارا پروگرام بہت بہت اچھی طرح سے سنتے ہیں. لیکن یہ انٹرنیٹ ریڈیو کی خاصیت یہ ہے کہ کبھی بھی سن سکتے ہیں. وہ ریڈیو جو تھا اس میں تو اسی ٹائم رہنا پڑتا تھا روبرو, کیونکہ وہ ٹائم چک جاتے تھے کچھ نہیں آتا تھا. تو میری حضرت امیر پیر درگاہ کے پاس بھی دعا ہے, تمہاری بھی دعا ہے اور ہر اسلام کے ساتھ بھی دعا کرتا ہوں کہ یہ ریڈیو تمہارا صحیح سلامت رہے اور چلتا ہی رہے چلتا ہی رہے.
تو دوستو یہ تھے ہمارے پریے شروتا رجو باپو جو گجرات سے تھے اور بہترین بہترین اپنے وچار ہم تک پہنچا رہے تھے. تو دیدی آپ پاس کچھ کہنے کے لیے ہے کیا ابھی؟
جی ابھی تو سمے بھی بچا نہیں ہے ہمارے پاس, تو ہم ہمارے پتے بتا دیتے ہیں. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi اور واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 00989035065492.
یہ ہمارا ٹیلی گرام پہ اسی نمبر سے ہے, تو آپ ہم کو واٹس اپ اور ٹیلی گرام سے سمپرک کر سکتے ہیں. اپنے وچاروں کو بھیجیے, کمنٹس کیجیے, ہم سے آپ کو کوئی سوال کرنا ہو تو آپ اس نمبر سے ہم سے سوال بھی پوچھ سکتے ہیں. تو اگلے کاریکرم تک کے لیے اپنے بھیا روش زیدی اور دیدی مریم مہدادی کو اجازت دیجیے. خدا حافظ.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. شروتاؤ آپ سن رہے تھے کارکرم پتر سنسار, اور اس کارکرم کے بعد اب پرستت کیا جا رہا ہے اس سمے کی سبھا کا انتم کارکرم وگیان کی ڈگر. विज्ञान की डगर.
दोस्तों कार्यक्रम विज्ञान की डगर की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं. आज के कार्यक्रम में हम ईरान और दुनिया में ज्ञान विज्ञान के क्षेत्र में होने वाली प्रगति के विषय पर चर्चा करेंगे। स्वाति और रविश जैदी का सलाम स्वीकार करें।
दोस्तों, शिराज यूनिवर्सिटी ऑफ मेडिकल साइंस के शोधकर्ताओं ने ऑस्ट्रेलिया और न्यूजीलैंड के शोधकर्ताओं के सहयोग से सेल्फ हीलिंग गुणों के साथ कंक्रीट बनाने और उत्पादन करने में सफलता प्राप्त की है। इन कंक्रीटों में बैक्टीरिया होते हैं जो कंक्रीट की दरारों को ढक सकते हैं और उन्हें बढ़ने से रोक सकते हैं। आज कंक्रीट दुनिया में सबसे व्यापक रूप से उपयोग की जाने वाली निर्माण सामग्रियों में से एक है। आंकड़ों के अनुसार दुनिया में सालाना 30 मिलियन टन से अधिक कंक्रीट का उत्पादन किया जाता है और उसकी खपत होती है। अधिक संपीड़न शक्ति, अग्नि प्रतिरोध और उपलब्धता कंक्रीट के सबसे महत्वपूर्ण गुण हैं। हालांकि इसके प्रयोग और उत्पादन में कमियां भी काफी पाई जाती हैं। हालिया वर्षों में इस क्षेत्र के शोधकर्ताओं ने नैनो तकनीक का उपयोग करके मौजूदा कमियों को दूर करने का प्रयास किया है।
शिराज यूनिवर्सिटी ऑफ मेडिकल साइंस के एक संकाय सदस्य के अनुसार कंक्रीट में दरारों का निर्माण और विकास इसके महत्वपूर्ण नुकसानों में से एक है और इस परियोजना का उद्देश्य कंक्रीट में दरारों के बढ़ने से निपटने का एक तरीका निकालना है। जब मजबूत और प्रबलित कंक्रीट में एक दरार बनती है तो आसपास का वातावरण इस दरार के माध्यम से उसमें प्रवेश करता है और कंक्रीट में एम्बेडेड स्टील रिबार्स में गंभीर जंग का कारण बनता है और यह कंक्रीट के जीवन को काफी कम कर देता है। इस शोधकर्ता के अनुसार इस परियोजना में कंक्रीट संरचना में एक प्रकार के बैक्टीरिया और लोहे के नैनो कणों का उपयोग करके इसको मरम्मत के लिए अधिक मजबूत बनाया जाता है।
इस परियोजना के परिणामों का उपयोग करने से कंक्रीट की खपत में काफी बचत होती है और इस प्रकार के उत्पादन पर लागत में भी बचत होगी। दूसरी ओर, क्योंकि कंक्रीट का उत्पादन एक प्रदूषणकारी प्रक्रिया है, इसलिए इसके उत्पादन को कम करने से पर्यावरण प्रदूषण की भी कमी होगी। अब यहाँ पर यह सवाल पैदा होता है कि कंक्रीट क्या है और ये कैसे बनती है। कंक्रीट एक निर्माण सामग्री है जिसे सीमेंट, बालू, रेत और छोटे पत्थर को पानी के साथ मिश्रित कर बनाई जाती है। कंक्रीट एक बिल्डिंग मटेरियल है। सीमेंट के साथ में मजबूती से चिपकने वाले बारीक और मोटे मटेरियल से बनी होती है। यह गीला मिश्रण धीरे धीरे ठोस एवं कठोर हो जाता है। कंक्रीट के नॉलेज के लिए कंक्रीट और इसके व्यवहारिक प्रयोगों, गुणों और अध्ययन आवश्यक है। भवन निर्माण में न्यू स्तंभ, बीम, स्लैब और अनलोड संरचना के निर्माण के लिए कंक्रीट का उपयोग किया जाता है। चूंकि कंक्रीट गीली अवस्था में होती है, इसलिए इसे किसी भी आकार में ढाला जा सकता है।
बिल्डिंग्स और दूसरे संरचनाओं के निर्माण के लिए इन दिनों विभिन्न प्रकार के कंक्रीट का उपयोग किया जाता है। इनमें विशेष गुण और विशेषताएं होती हैं। छोटे मकान के लिए साधारण कंक्रीट, जबकि बड़ी बिल्डिंग में ज्यादा ताकत वाली कंक्रीट का उपयोग होगा। सड़क निर्माण के लिए डामर कंक्रीट का उपयोग होता है, जिसमें सीमेंट की जगह तारकोल मिलाकर गर्म करके बनाया जाता है।
इस शोधकर्ता के मुताबिक इस कंक्रीट की संरचना में बैसिलस बैक्टीरिया का इस्तेमाल किया गया है। ये बैक्टीरिया कैल्शियम कार्बोनेट को अवक्षेपित करने की अपनी क्षमता के साथ कंक्रीट में दरारों को ठीक करना भी संभव बनाते हैं। लेकिन यद्यपि ये असुरक्षित बैक्टीरिया कंक्रीट संरचना में मौजूद हैं, तो ये संभव है कि कंक्रीट के पकने के समय या वो खत्म हो जाए या कंक्रीट की तैयारी या सुधार प्रक्रिया के दौरान अपनी प्रभावशीलता को खो सकते हैं। इसीलिए इस डिजाइन में आयरन ऑक्साइड नैनो कणों का उपयोग करके इन बैक्टीरिया के लिए एक कोटिंग ढाल बनाई जाती है, ताकि कंक्रीट की तैयारी के दौरान उन्हें नुकसान से बचाया जा सके।
कंक्रीट संरचना में जिन जीवाणुओं की उपस्थिति के कारण कंक्रीट की दरारें एक महीने के भीतर पूरी तरह से ठीक हो जाती हैं और कंक्रीट का जल अवशोषण 26% कम हो जाता है, जो कंक्रीट में छिद्रों की मरम्मत का संकेत देता है। इस शोध के परिणाम एप्लाइड माइक्रोबायोलॉजी एंड बायोटेक्नोलॉजी पत्रिका के 2018 अंक में प्रकाशित हुए हैं।
दोस्तों, मांजरदरान विश्वविद्यालय के शोधकर्ताओं ने बाबिल में अनुशीरवान प्रौद्योगिकी विश्वविद्यालय, ईरानी पॉलीमर और पेट्रोकेमिकल अनुसंधान संस्थान के शोधकर्ता और अमेरिका में मार्केट विश्वविद्यालय के शोधकर्ताओं के सहयोग से हाइड्रो जेल हड्डी के मचानों को बनाने में सफल रहे। हड्डी टूटना मानव जीवन की अपरिहार्य घटनाओं में से एक है। आंकड़ों के अनुसार प्रत्येक व्यक्ति अपने जीवन में दो बार इस दर्दनाक घटना का अनुभव करता है।
हड्डी में छोटी छोटी चोटों में खुद को ठीक करने की क्षमता होती है। हालांकि बड़ी चोट की स्थिति में हड्डी प्रतिस्थापन सामग्री का उपयोग आवश्यक होता है। इस परियोजना के शोधकर्ताओं में से एक के अनुसार इस परियोजना में एक हाइड्रोजेल नैनो कंपोजिट हड्डी मचान को जोड़ा गया है और इसके विभिन्न गुणों का अध्ययन किया गया है। इस हड्डी के मचान का आधार प्राकृतिक डेक्स्ट्रॉन बहुलक से बना है, जिसके यांत्रिक गुणों को बायो एक्टिव ग्लास सिरेमिक नैनो कणों द्वारा बढ़ाया गया है।
इस शोधकर्ता के अनुसार मचान की संरचना में नैनो कणों की उपस्थिति ने मचान को इसकी बायोडिग्रेडेबिलिटी के अलावा क्षतिग्रस्त उत्तकों की मरम्मत के लिए प्रोत्साहित करने के लिए प्रेरित किया है। अस्थि उत्तक अपने आप में एक कोलेजन समृद्ध कार्बनिक पृष्ठभूमि में हाइड्रॉक्सिक पेटाइट नैनो क्रिस्टल से बना एक नैनो कंपोजिट है। इस अध्ययन में संश्लेषित मचान भी किसी तरह स्थलाकृति रसायन विज्ञान और तथा ऊर्जा के संदर्भ में हड्डी की संरचना की नकल करते हैं। शोधकर्ताओं के अनुसार इस परियोजना में डेक्स्ट्रॉन पॉलीमर से युक्त त्रिआयामी नेटवर्क के साथ एक नैनो कॉम्पोजिट को आधार चरण के रूप में और बायो एक्टिव सिरेमिक ग्लास को मजबूत करने वाले चरण के रूप में संश्लेषित किया गया है। इस शोध के परिणाम 2018 में कार्बोहाइड्रेट पॉलीमर पत्रिका में प्रकाशित हुए हैं।
मैसाचुसेट्स जनरल अस्पताल के शोधकर्ताओं ने हार्वर्ड स्कूल ऑफ एप्लाइड साइंस एंड इंजीनियरिंग के सहयोग से गहरे शरीर के ऊतकों की इमेजिंग के लिए एक एंडोस्कोपी नैनोपेप्टिक विधि विकसित की है। कुछ रोगों के निदान के लिए ऊतक बायोप्सी की आवश्यकता होती है। एंडोस्कोपी के साथ यह मुश्किल है। इस प्रयोजन के लिए शरीर में प्रकाश तत्वों को सम्मिलित करना आवश्यक है, जो कुछ मामलों में वांछित भाग उपलब्ध नहीं है और एंडोस्कोपी करना मुश्किल है। बायोप्सी एक ऐसी चिकित्सा प्रक्रिया है जिसमें ऊतक का एक छोटा सा नमूना लेकर माइक्रोस्कोप से उसकी जांच की जाती है। ऊतक यानी टिश्यू का नमूना, त्वचा, पेट, किडनी, लीवर और फेफड़े के अलावा आपके शरीर में कहीं से भी लिया जा सकता है। बायोप्सी शब्द का उपयोग आमतौर पर ऊतकों का नमूना लेने के संदर्भ में किया जाता है। अब सवाल ये पैदा होता है कि बायोप्सी कब की जाती है?
बायोप्सी आमतौर पर व्यक्ति में बीमारियों के कारणों का पता लगाने और विभिन्न प्रकार की स्वास्थ्य समस्याओं के निदान के लिए की जाती है। इसके अलावा ये असामान्य कोशिकाओं की पहचान करने और विशेष तरह की बीमारियों का पता लगाने के लिए किया जाता है। यहाँ बीमारी का निदान पहले ही हो जाता है, वहाँ बायोप्सी का उपयोग या मापने के लिए किया जा सकता है या ये कितना गंभीर है या ये किस स्तर पर पहुंची है। उदाहरण के लिए बायोप्सी के जरिए ये पता लगाया जा सकता है कि लीवर जैसे अंग में कितना गंभीर सूजन है।
परियोजना के शोधकर्ताओं में से एक के अनुसार कुछ एंडोस्कोपी उपकरणों की सीमाओं के कारण इमेजिंग में कभी कभी समस्याएं पैदा हो जाती है। नैनो ऑप्टिकल फाइबर का उपयोग इन समस्याओं को हल करने और काम की गुणवत्ता को बढ़ाने में मदद कर सकता है। यह तकनीक फोटो की सटीकता और उसकी स्पष्टता को बढ़ाती है। प्रौद्योगिकी का परीक्षण करने के लिए टीम ने कुछ फलों और कुछ जानवरों के शरीर को फोटो बनाने के लिए नैनो ऑप्टिकल प्रणाली का उपयोग किया, जैसे भेड़ और सुअर की सांस लेने की नली और मनुष्य के फेफड़े के ऊतकों का प्रयोग किया। इसमें दिखाया गया कि नैनो ऑप्टिक एंडोस्कोपी उच्च रिजोल्यूशन वाले गहरे ऊतकों की इमेजिंग की अनुमति दे सकती है।
इस परियोजना के एक अन्य शोधकर्ता के अनुसार फ्लैट ऑप्टिक्स पर आधारित मेटर लेंस एक नई टेक्निक है जो फोटोज को खराब होने से नियंत्रित करने की संभावनाओं के कारण फोटोज की गुणवत्ता में काफी सुधार कर सकती है। इस तकनीक में पारंपरिक प्रकाशिकी प्रौद्योगिकी की तुलना में एक उच्च रेजोल्यूशन है और इसके लिए जटिल लेंस की आवश्यकता नहीं होती है। टीम ने शोध के दौरान पाया है कि नैनो ऑप्टिक्स एंडोस्कोपी का उपयोग करके फलों की सेलुलर संरचना का चित्रण किया जा सकता है।
इसी तरह मनुष्य के फेफड़े के मामले में शोधकर्ताओं ने असामान्य आकार वाली ग्रंथियों की संरचना देखी। परियोजना पर काम करने वाले एक ईरानी शोधकर्ता के अनुसार नैनो ऑप्टिकल एंडोस्कोपी के लचीलेपन और उच्च प्रदर्शन का इमेजिंग क्षमताओं पर महत्वपूर्ण प्रभाव पड़ सकता है और इसका उपयोग आंतरिक अंगों की फोटोज के लिए किया जा सकता है। इस परियोजना के परिणाम नेचर फोटोनिक्स पत्रिका में प्रकाशित हुए हैं।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोता, आपने सुना कार्यक्रम विज्ञान की डगर, और इसी कार्यक्रम के साथ हमारी ये सभा यहीं पर संपन्न होती है। अगली मुलाकात तक अहमद अब्बास और दूसरे सभी साथियों को अनुमति दीजिए। खुदा हाफिज़।